یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ بی بی سی اردو ڈاٹ کام پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
سنیچر 31 اگست، بی بی سی کے پروگرام سیربین کے ساتھ نازش ظفر کا سلام۔ پاکستانی وزیر خارجہ نے کہا ہے کہ انڈیا کی جانب سے مذاکرات کا ماحول دکھائی نہیں دے رہا۔ بی بی سی کو دیے انٹرویو میں ان کا مزید کہنا تھا،
فی الفور کرفیو ہٹایا جائے، ان کے حقوق بحال کیے جائیں، کشمیری قیادت جو پابند سلاسل ہے اس کو رہا کیا جائے۔
اکشے کھنہ لمبی غیر حاضری کے بعد ریپ کے موضوع پر بننے والی فلم میں نظر آئیں گے، کہتے ہیں اسکرپٹ نے فلم میں کام پر مجبور کر دیا۔
جس میچورٹی سے، جس ڈیپتھ میں جا کے اپنا پورا لائف کا اور سول کا ایکسپیرینس استعمال کر کے اجے نے اس پکچر کو لکھا ہے، اس سے میں بہت انسپائر ہوں۔
ان موضوعات پر تفصیل بات ہوگی، پہلے خاص خاص خبریں نازیہ گلزار سے۔
پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے انڈیا کو مذاکرات کی مشروط پیشکش کرتے ہوئے کہا ہے کہ پاکستان کو دو طرفہ مذاکرات پر کوئی اعتراض نہیں، جبکہ کسی تیسرے فریق کی معاونت یا ثالثی کو بھی خوش آمدید کہا جائے گا۔ بی بی سی اردو کو دیے گئے ایک خصوصی انٹرویو میں ان کا کہنا تھا کہ اگر انڈیا کے زیر انتظام کشمیر سے کرفیو فوری ہٹایا جائے، لوگوں کے حقوق بحال کیے جائیں اور پوری کشمیری قیادت جو پابند سلاسل ہے ان کو رہا کیا جائے تو مذاکرات ہو سکتے ہیں۔ امریکہ میں 11 ستمبر 2001 کو ورلڈ ٹریڈ سینٹر پر ہونے والے حملوں کے مبینہ منصوبہ ساز خالد شیخ محمد کے خلاف مقدمے کی نئی تاریخ کا اعلان کر دیا گیا ہے۔ خالد شیخ سمیت 4 دیگر ملزمان کے مقدمے کی سماعت کا آغاز 11 جنوری 2021 سے گوانتنامو بے کی ایک فوجی عدالت میں ہوگا۔ ان افراد پر جنگی جرائم بشمول دہشت گردی اور تقریباً 3,000 افراد کو ہلاک کرنے کے الزامات ہیں۔ افغانستان کے بڑے شہر قندوز میں طالبان جنگجوؤں اور حکومتی فورسز کے درمیان جھڑپیں ہو رہی ہیں۔ حکومتی فورسز نے طالبان کی پیش قدمی کو فضائی کارروائیوں کے ذریعے روک لیا ہے، تاہم جنگجوؤں نے اپنی پوزیشنز نہیں چھوڑی ہیں اور وہ اس شہر کو چاروں طرف سے گھیرے میں لیے ہوئے ہیں۔ 3 سیکیورٹی اہلکاروں اور درجنوں طالبان جنگجوؤں کے ہلاک ہونے کی اطلاعات ہیں، جبکہ افغان حکومت کا دعویٰ ہے کہ ان کی فورسز نے کم از کم 26 طالبان جنگجوؤں کو ہلاک کیا ہے۔ برطانیہ میں بریگزٹ کی ڈیڈ لائن 31 اکتوبر سے پہلے 1 ماہ کے لیے پارلیمان کی کارروائی کو معطل کرنے کے حکومتی فیصلے کے خلاف مظاہرے ہو رہے ہیں۔ مظاہرین لیڈز، نیوکاسل اور بیلفاسٹ کے ساتھ ساتھ وزیر اعظم بورس جانسن کی رہائش گاہ کے باہر بھی مظاہرہ کر رہے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبریں آپ نے نازیہ گلزار سے سنی۔ حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ شام میں 4 ماہ کی جھڑپوں اور بمباری کے بعد روس کی حمایت یافتہ شامی فوج نے جنگ بندی کے معاہدے پر رضامندی ظاہر کی ہے۔ اس کے علاوہ پاکستان اور انڈیا کے درمیان لائن آف کنٹرول پر کراسنگ پوائنٹ بند رہنے سے مزدوروں کا کیا نقصان ہوا، ان موضوعات پر آگے چل کر بات ہوگی۔ پہلے آج کی اہم خبر۔ پاکستان کے وزیر خارجہ شاہ محمود قریشی کا کہنا ہے کہ کشمیر کے معاملے پر پاکستان کو سفارتی محاذ پر کئی کامیابیاں حاصل ہوئی ہیں۔ انڈیا اپنے زیر انتظام کشمیر سے فی الفور کرفیو اٹھائے تو بات چیت کا ماحول بن سکتا ہے۔ ہمارے ساتھی ریاض سہیل سے ان کی گفتگو سنیے۔
دیکھیے، کامیابی کی سب سے بڑی نوعیت یہ ہے کہ ایک مسئلہ جو سال ہا سال سے نظروں سے اوجھل تھا، آج وہ سینٹر اسٹیج پر آ گیا ہے۔ آج پوری دنیا میں اس پر بحث ہو رہی ہے۔ آج سیکیورٹی کاؤنسل میں 54 سال کے بعد وہ مسئلہ زیر بحث آیا ہے اور لوگوں نے اپنی رائے کا اس پر اظہار کیا ہے۔
نریندر مودی دنیا کو باور کرانے کی کوشش کر رہے ہیں کہ کشمیر 2 ملکوں کا معاملہ ہے اور حکومت پاکستان اس کو انٹرنیشنل کورٹ آف جسٹس میں لے کر جانا چاہ رہی ہے، تو آپ سمجھتے ہیں کہ انڈیا اس دائرہ کار کو مانے گا انٹرنیشنل کورٹ آف جسٹس؟
پہلی بات تو یہ ہے کہ یہ معاملہ صرف 2 ملکوں کا نہیں ہے، یہ ایک انٹرنیشنلی ریکگنائزڈ ڈسپیوٹ ہے. اس کے 11 سیکیورٹی کاؤنسل میں ریزولوشنز ہیں. ہندوستان پابند ہے. وزیر اعظم جواہر لال نہرو کی تقاریر لوک سبھا کے ریکارڈ پہ موجود ہیں کہ یہ ایک ریکگنائزڈ انٹرنیشنل ڈسپیوٹ ہے, حل طلب مسئلہ ہے, اس کی قراردادیں ہیں اور ان قراردادوں کے مطابق اس کو حل ہونا ہے.
کیا پاکستان کی جنگ کی تیاری کر رہے ہیں؟
اس حکومت کو آئے ہوئے ایک سال ہو گیا. اس ایک سال میں ہم نے بارہا کہا کہ آئیے بیٹھیے, مل بیٹھ کر اس مسئلے کو گفت و شنید سے پرامن طریقے سے حل کریں. دیکھیں, دو ایٹمی پڑوسی میری نظر میں جنگ کا خطرہ مول نہیں لے سکتے. دونوں کی بربادی ہوگی نا اور دنیا اس سے متاثر ہوگی, تو جنگ کوئی آپشن نہیں ہے ہماری نظر میں.
پاکستان کا کافی انحصار نظر آتا ہے امریکی صدر ٹرمپ پر کہ وہ کوئی اہم رول ادا کریں گے, پیش رفت کریں گے. کیا توقعات ہے پاکستان حکومت کی امریکی صدر سے؟
امریکہ کا بھارت کے ساتھ اچھا تعلق ہے اور وہ اس کو اپنا اسٹریٹجک پارٹنر بھی سمجھتے ہیں. تو اگر بھارت کو کوئی حکومت متاثر کر سکتی ہے تو وہ امریکہ کی حکومت ہے. اور پھر صدر ٹرمپ نے خود کہا کہ وہ ثالثی کے لیے تیار ہیں. پاکستان نے قبول کیا. رکاوٹ کون ہے؟ پاکستان نہیں, ہندوستان.
تو آپ سمجھتے ہیں کہ موجودہ صورتحال میں مذاکرات ہی ایک حل ہے؟
لیکن مذاکرات اس ماحول میں جہاں کرفیو ہے, جہاں لوگوں کی زندگی اور موت میں وہ کشمکش میں مبتلا ہیں, گینگ ریپس ہو رہے ہیں, یہ تو رپورٹ ہو رہی ہے چیزیں. جب تک وہ اس بڑے قید خانے میں ہے, مجھے تو کوئی مذاکرات کا کوئی ماحول دکھائی نہیں دے رہا.
تو آپ کی طرف سے کیا شرائط ہوں گے کہ یہ عمل کیا جائے تو پھر مذاکرات کے لیے؟
کرفیو فوراً ہٹایا جائے, فل فور کرفیو ہٹایا جائے, ان کے حقوق بحال کیے جائیں, پوری کشمیری قیادت جو پابند سلاسل ہے اس کو رہا کیا جائے.
انڈین آئین کی شیک 370 کے خاتمے کے بعد پہلی بار انڈیا کے زیر انتظام کشمیر میں انڈین فوج کے سربراہ بپن راوت نے دورہ کیا ہے. ان کے اس دورے کا مقصد کیا ہے اور کیا انڈیا کے زیر انتظام کشمیر میں حالات معمول کی جانب بڑھ پا رہے ہیں یا نہیں, یہی جاننے کے لیے ہمارے ساتھی شکیل اختر نے سری نگر میں موجود نامہ نگار ریاض مسرور سے بات کی.
صورتحال تو جیسے حکومت کا کہنا بھی ہے, متواتری ہی کہتے رہے ہیں کہ صورتحال بالکل قابو میں ہے اور مجموعی طور پر پرامن ہے, لیکن جو ہر ضلع کے کچھ حساس علاقے ہوتے ہیں, جیسے بارہ مولا میں سوپور ہے, اسی طرح سے انتاگ میں جنگلات منڈی کا علاقہ ہے, یا سری نگر میں بیشتر علاقے ہیں پرانے سری نگر میں, جہاں شام کو جب فورسز کا وڈرال ہوتا ہے اور دوسری فورسز کو ڈپلائی کیا جاتا ہے رات کی ڈیوٹی کے لیے, تو اس وقت کچھ واقعات ہو جاتے ہیں پتھراؤ کے. لیکن جہاں تک عام زندگی کا تعلق ہے, مجموعی صورتحال پرامن ہونے کے باوجود بھی عام زندگی بحال نہیں ہو پائی ہے. ساری صورتحال کو لے کر آرمی چیف جنرل بپن راوت نے 5 اگست کے بعد کی صورتحال جو ہوئی تھی اس پہ پہلی بار وہ یہاں آئے اور انہوں نے دورہ کیا. بادام باغ میں تعینات فوج کی 15ویں کور کے ہیڈ کوارٹر پہ وہ گئے, اور جہاں انہوں نے کور کمانڈر کے ساتھ ساتھ یہاں کے پولیس کے سربراہ, سی آر پی پی ایس اور دوسری سیکورٹی ایجنسیز جو یہاں پہ ہیں, ان سے ایک بریف لیا کہ جو اندرونی صورتحال ہے اس پر اس کا بھی جائزہ انہوں نے لیا, اور جو لائن آف کنٹرول پر صورتحال ہے اس کا بھی وہاں جا کر انہوں نے جائزہ لیا.
کچھ خبر وہاں جموں اور کارگل اور دراز کی سائٹ سے بھی کچھ آ رہی ہیں. وہاں کچھ دنوں پہلے یہ خبر آ رہی تھی کہ وہاں پہ بھی کچھ ہڑتال وغیرہ تھی, کمپلیٹ شٹ ڈاؤن تھا.
جموں میں تو حالات اس لحاظ سے ٹھیک ہیں کہ جموں اور کشمیر جو ہے اس میں ایک طرح کا ایکولائزر یہ یونین ٹیریٹری کا فیصلہ آ جائے گا, لیکن لداخ بھی اسی طرح سے دو خطوں پر مشتمل ہے. وہاں دو اضلاع ہیں, لیہ اور کرگل ہے. لیہ میں بدھسٹ پاپولیشن زیادہ ہے, اسی طرح سے کرگل میں مسلم پاپولیشن زیادہ ہے. تو لیکن چونکہ پورے لداخ کو یونین ٹیریٹری قرار دیا گیا, تو کرگل کے مسلمانوں میں جو ہے ناراضگی پائی جاتی ہے, انہیں خدشہ ہے کہ جو ہے انہیں ضم کیا گیا ہے, انہیں جو ہے سیکنڈ کلاس سٹیزن کے طور پہ بدھسٹ کے رحم و کرم پہ چھوڑ دیا گیا ہے. تو کافی مظاہرے بھی ہوئے وہاں, ہڑتال بھی ہوئی, اور اب حالات کے بارے میں یہاں کی گورنر انتظامیہ اس قدر حساس ہے کہ گورنر ستیہ ملک خود کل کرگل گئے اور وہاں انہوں نے مذہبی پیشواؤں کے ساتھ ملاقات بھی کی اور کچھ سول سوسائٹی کے لوگوں سے بھی بات کی, اور انہیں یقین دلایا कि उनके जो मफादात हैं, चाहे सियासी मफादात हैं या सामाजिक मफादात हैं, उनका मुकम्मल तौर पर तहफ्फुज़ किया जाएगा।
पाकिस्तान और इंडिया के दरमियान लाइन ऑफ कंट्रोल पर कुछ अरसा पहले तक रोज़ाना करोड़ों रुपए की तिजारत हुआ करती थी, जिससे सामान ले जाने वाले सैकड़ों ड्राइवरों और मजदूरों का रोज़गार वाबस्ता था। लेकिन हालिया कशीदगी और कश्मीर की खसूसी हैसियत की तब्दीली के बाद LOC पर न सिर्फ हर किस्म की तजारती सरगर्मियाँ मुअत्तल हैं, बल्कि इससे एक अंदाज़े के मुताबिक सैकड़ों ड्राइवर और मजदूर बेरोज़गार हो चुके हैं। हमारे साथी रिफतुल्ला औरकज़ई और बिलाल अहमद ने एक ऐसे ही ट्रक ड्राइवर से गुफ्तगू की है जो गुज़िश्ता 10 सालों से LOC के दोनों तरफ सामान ले जाते रहे हैं।
15-16 साल से ये काम हम कर रहे हैं ट्रेड वाला, तो ये आर पास ज़्यादा काम लोगों को बड़ा फ़ायदा था। जब से ये बंद हुई मार्च में, ये बंद हुई है तकरीबन 7-8 मार्च को, उस टाइम से लेकर इस टाइम तक जो हमारे हम ड्राइवर भाई हैं ये भी सब रोज़गार हैं। गाड़ी किस्तों वाली है हमारी, इसकी किस्तें भी नहीं पे हो रही हैं, घर के खर्चात भी चलाने मुश्किल हो गए हैं। तो इसके अलावा जो मजदूर तबका था चकोटी पर जो टर्मिनल के अंदर जो काम करता था, वो 300 मजदूर था कम से कम, उनके 8 बंदे के घर में 8-10 बंदे तो खाने वाले यही हैं। ये मैक्सिमम 1000 बंदा इस टाइम इस ट्रेड के जो मतलब नफरी का शिकार हुआ है सर। ट्रक तकरीबन मैक्सिमम तिथि रोड बाड़ रहे और चकोटी बाड़ रहे के 550 से ऊपर ट्रक थे, तो उनमें सर जो तकरीबन 350 को गाड़ी है वो सब किस्तों पर है गाड़ी। तो तकरीबन 7-8 लाख रुपए जो है ना हमारा किराए का फंसा हुआ है। तो जब व्यापारियों से हम किराया मांगते हैं तो वो कहते हैं भाई जब ट्रेड खुलेगा तो हम आपको किराया भी देंगे, तो अब ट्रेड क्या पता कब खुलेगा। उस हिसाब से हम बिल्कुल आजकल नकारा होकर बैठे हुए हैं। मैं अपने घर का वक्त कफील हूँ, मेरे घर में 9 बंदे मेरे साथ जो है ना मेरे साथ मुंसलिक हैं, जो इनको अल्लाह पाक रज़क मुझे घर के देता है मैं देता हूँ। तो जो आजकल के लाते बहुत मुश्किल सर, घर का निज़ाम चलाना बहुत मुश्किल हो गया है सर। हम तो यही कहते हैं कि अल्लाह करे ये मसला कुछ जल्द से जल्द हल हो, हमारा जो तजारत है हमारी तजारत बहाल हो, अगर नहीं होता है तो फिर भी हमें कोई मजीद हल निकालना पड़ेगा। तो या तो इसका हल करें या तो सीधी बात है जंग करें, ताकि सीधा जो हमारा हमारी जान भी छूटे और ये जिनका हमने कर्ज देने उनकी जान भी छूटे हमसे। हम तो बड़े परेशानी के शिकार हो गए हैं जब से तजारत बंद हुई है। ये तो जो मजदूर था टर्मिनल के अंदर जो गाड़ियाँ लोड करते थे हफ्ते का ज़्यादा नहीं तो 15-18 हज़ार रुपये हफ्ते का वो घर लेके जाते थे फी बंदा। तो अब जब ट्रेड बंद हुआ है तो बेचारे तो घर में बेरोज़गार हैं ना। जब ये ट्रेड खुला था हम हफ्ते का 40-50 हज़ार रुपये हमें इंशाल्लाह अल्लाह के हुक्म से फ़ायदा होता था, महीने का हम 1.5-2 लाख तक हम जाते थे, आसानी से हम ये कमा लेते थे। लेकिन जब से ये ट्रेड बंद हुआ है 30-40 हज़ार रुपये हमें मुश्किल बचता है।
इंडिया के ज़ेर इंतज़ाम कश्मीर में हालिया कशीदगी के बाद वहाँ फ़ोन लाइंस और नेटवर्क ता हाल मुकम्मल तौर पर बहाल नहीं हुए। दूसरे खितों में रहने वाले कश्मीरी अफराद अपने अहल खाना से राबता नहीं कर पा रहे। इसी सूरत हाल के पेश नज़र BBC ने पैगामात का खसूसी सिलसिला शुरू किया। आज के पैगामात सुनिए।
मेरा नाम मकसूद अकबर कश्मीरी है, मैं आज़ाद कश्मीर ज़िला हवेली से तलक रखता हूँ। मेरे मामू हैं श्रीनगर में जिनका नाम सदीक है, उनसे काफ़ी अरसा से हमारी बात नहीं हो रही, तो उनके पास ये मेरा मैसेज पहुँचाएँ। अगर वो उनसे कोई रابطہ हमारा हो सके तो हम कोशिश कर रहे हैं उनके साथ कोई رابطہ हो, अगर हमारा कोई رابطہ नहीं हो रहा, अगर वो मेरा मैसेज ये सुन लें तो कोई से कोई رابطہ हो सकता है।
मेरा नाम नज़ीर अहमद भट्ट है, मैं जम्मू कश्मीर डिस्ट्रिक्ट पुंछ तहसील मंडी लोरन का रहने वाला हूँ। मैं अपने रिश्तेदारों को पैगाम देना चाहता हूँ कि मैं बिल्कुल खैरियत से हूँ, अल्लाह ताला से उम्मीद करता हूँ कि आप सभी खैरियत से होंगे। मेरे मामू डिस्ट्रिक्ट बडगाम बीरू तहसील अरिजल के हैं, मैं उन तक भी पैगाम पहुंचाना चाहता हूं। अल्लाह ताला से दुआ करता हूं कि आप सभी खैरियत से होंगे, और लोरन में मेरे घर वाले वो भी सभी खैरियत से होंगे इंशाल्लाह ताला। हमारी कोई फिक्र ना करें लेकिन हमें आपकी फिक्र है, अल्लाह ताला आपको सब खैरियत से रखे।
मेरा नाम कामिल हसन भट्ट है और मैं मुंबई से हूँ। कश्मीर से मैं नंदी मरग लम्हा गाजीपुरा कुलगाम से हूँ। मैं अपने फैमिली अपने परिवार खास तौर पे अपने मम्मी डैडी को ये पैगाम देना चाहता हूँ कि मैं बिल्कुल अच्छे से हूँ। मेरे बारे में आप किसी किस्म का कोई भी टेंशन ना लीजिएगा, कोई भी फिक्र ना कीजिएगा, और मुझे उम्मीद है कि आप सब भी अच्छे से होंगे।
मेरा नाम असद अहमद तांतरे है और मैं डिस्ट्रिक्ट कुलगाम का रहने वाला हूं, और मैं शिमला में काम करता हूं, और मैं BBC के ज़रिए अपने माँ बाप को ये पैगाम देना चाहता हूं, मैं अच्छे से हूं और उम्मीद करता हूं आप भी अच्छे से होंगे, और मेरे लिए दुआएँ करना।
कश्मीरी अफराद के पैगामात आपने सुने। इसके साथ ही सरबीन यहाँ निस्फ को पहुँचा। ज़रा देर में आप खेलों की खबरें सुनेंगे और फिर प्रोग्राम में दीगर मौजूआत शामिल करेंगे।
دنیا میں کہیں سے بھی جموں کشمیر میں اپنے عزیزوں سے رابطے کے لیے بی بی سی اردو کے فیس بک پیج پر اپنا پیغام ریکارڈ کروائیں. ہم اسے بی بی سی کے ریڈیو پروگرامز نیم روز اور سیربین میں شامل کریں گے. یہ پیغام ٹیلی فون پر ریکارڈ کروانے کے لیے ڈائل کریں 0800-222-75. پاکستان کے باہر سے کال کرنے کے لیے اس نمبر سے قبل 0092 کا اضافہ کیجیے. پیغام ریکارڈ کرواتے وقت اپنا مختصر تعارف ضرور شامل کریں.
خبروں کے ساتھ میں ہوں سارا عتیق. پاکستان کرکٹ بورڈ نے ڈومیسٹک کرکٹ کا نیا نظام متعارف کروا دیا ہے. نئے نظام کے تحت پرانے 16 ریجنز کو تحلیل کر دیا گیا ہے, جس کی جگہ 6 نئی کرکٹ ایسوسی ایشنز بنائی گئی ہیں. کراچی, حیدرآباد, لڑکانہ سندھ کرکٹ ایسوسی ایشن میں شامل ہوں گے, ڈیرہ مراد جمالی اور کوئٹہ بلوچستان ایسوسی ایشن میں, ملتان اور بہاولپور صدرن پنجاب ایسوسی ایشن میں, جبکہ فیصل آباد, سیالکوٹ اور لاہور سینٹرل پنجاب میں شامل ہوں گے. اس کے علاوہ پشاور, فاٹا اور ایبٹ آباد کے شہر خیبر پختونخوا میں, جبکہ راولپنڈی, اسلام آباد اور پاکستان کے زیر انتظام کشمیر کے علاقے ناردرن کرکٹ ایسوسی ایشن میں شامل ہوں گے. ان ریجنل کرکٹ ایسوسی ایشن کے لیے کھیلنے والے کھلاڑیوں کو پی سی بی کی طرف سے ٹریننگ اور نان پی سی بی کانٹریکٹ دینے کا اعلان بھی کیا گیا ہے. اس نئے نظام کے تحت پہلا ڈومیسٹک کرکٹ سیزن کا آغاز 14 ستمبر قائد اعظم ٹرافی سے کیا جائے گا. ادھر انڈیا اور ویسٹ انڈیز کی کرکٹ ٹیموں کے درمیان جاری دوسرے ٹیسٹ میچ کے پہلے دن کے اختتام پر انڈیا نے 5 کھلاڑیوں کے نقصان پر 264 رنز بنائے. انڈیا کی طرف سے میانک اگروال اور کپتان وراٹ کوہلی نے نصف سینچریاں سکور کی. میانک اگروال 55 جبکہ وراٹ کوہلی 76 رن بنا کر آؤٹ ہوئے. انگلینڈ کے فاسٹ بالر جیمز اینڈرسن انجری کے باعث ایشز سیریز سے باہر ہو گئے ہیں اور دیگر میچز میں شرکت نہیں کریں گے. فٹ بال کے ایونٹ پریمیئر لیگ میں آج 8 میچز کھیلے جا رہے ہیں. پہلے میچ میں مینچسٹر یونائیٹیڈ اور ساؤتھ ہیمپٹن کا مقابلہ 1-1 سے برابر رہا, جبکہ چیلسی شیفیلڈ یونائیٹیڈ کے مد مقابل ہے. ٹینس کے ایونٹ یو ایس اوپن کے تیسرے راؤنڈ میں دفاعی چیمپئن نووک جوکووچ امریکہ کے ڈینس کوڈالا کو شکست دے کر ٹورنامنٹ کے چوتھے راؤنڈ کے لیے کوالیفائی کر گئے ہیں. برطانیہ کی یوہانا کونٹا نے چین کی یانگ شوئے کو شکست دے کر اگلے راؤنڈ میں جگہ بنا لی.
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. ایک نظر ڈالتے ہیں بی بی سی اردو کی ویب سائٹ پر, چند خبریں دلچسپ موجود ہیں. ہیکرز نے سماجی رابطوں کی ویب سائٹ ٹویٹر کے شریک بانی اور چیف ایگزیکٹو جیک ڈوسی کا اکاؤنٹ ہیک کر لیا ہے. اس کے علاوہ امریکہ میں 11 ستمبر 2001 کو ورلڈ ٹریڈ سینٹر پر ہونے والے حملوں کے مبینہ منصوبہ ساز خالد شیخ محمد کے خلاف مقدمے کی نئی تاریخ کا اعلان کر دیا گیا ہے. تفصیل پڑھنا چاہیں تو بی بی سی اردو ڈاٹ کام پر آئیں. آسام میں غیر قانونی تارکین وطن کی شناخت کے لیے جاری کی گئی شہریت کی فہرست سے 19 لاکھ باشندوں کو شہریت سے خارج کر دیا گیا ہے. انہیں اب فارنرز ٹرائبیونل میں ثابت کرنا ہوگا کہ وہ غیر ملکی نہیں ہیں. انڈیا میں سول سوسائٹی کی تنظیموں کا کہنا ہے کہ شہریت سے باہر ہونے والے لوگوں میں ایک بڑی تعداد انڈین شہریوں کی ہے اور اس عمل میں کسی کو بھی ہراساں نہ کیا جائے. تفصیل کے ساتھ شکیل اختر.
অকল মোরে আহা নাই সবরে আহিছে মোর মার আহা নাছিল তেতে এবার আহিছে.
বারপেটা কি জমিরন পরভীন কা নাম আজ জারি কি গই আসাম কে শহরিয়ো কি ফেরিস্ত মে নাহি থা. ان کے والد کے نام کی سپیلنگ میں ایک سرٹیفکیٹ میں کچھ غلطی ہونے کے سبب وہ شہریت سے خارج کر دی گئی ہیں. ضمیرن پروین جیسے آسام کے 19 لاکھ باشندوں کو آسام کی شہریت کی فہرست سے باہر کر دیا گیا ہے. شہریوں کی یہ فہرست ریاست میں غیر قانونی بنگلہ دیشی تارکین وطن کی شناخت کے لیے بنائی گئی ہے. 19 لاکھ لوگ جنہیں شہریت سے باہر کیا گیا ہے انہیں اپنی شہریت ثابت کرنے کے لیے اب ریاستی حکومت کے ذریعے قائم کیے گئے فارنرز ٹرائبنل میں 4 مہینے کے اندر اپیل کرنی ہوگی. یہ ایک پیچیدہ عمل ہوگا. ریاست کے نو منتخب بار کونسل کے چیئرمین حافظ رشید احمد چودھری کہتے ہیں,
تو موسٹ آف دا کیس دیکھتا ہے کہ ٹرائبنل کا لوگ انصاف نہیں کر رہے ہیں. انصاف کس نے نہیں کر رہا ہے کہ یہ لوگ گورنمنٹ اپوائنٹمنٹ دیتا ہے ان لوگوں کو, کانٹریکچوئل سروس ہے ان کا, ان کا ڈر ہے ایک سال کے بعد ہم تو چلا جائیں گا اگر ہم گورنمنٹ کو یہ نہ کرو, ابلائز نہ کرو. گورنمنٹ کیا چاہتا ہے, ایک پارٹیکولر کمیونٹی کو جتنا چاہو اس میں ڈکلیئر کرو. اسی لیے یہ لوگ اسی لائن سے جا رہے ہیں. اور ہائی کورٹ میں آ کے ہائی کورٹ کہتے ہیں ہم تو ریڈ جورسڈکشن ہیں, ہم کچھ نہیں کر پائیں گے کیونکہ اپیلیٹ جورسڈکشن نہیں ہو. یہاں بھی گیا سپریم کورٹ میں جاتا ہے, وہاں کہتے ہیں بھائی ہائی کورٹ بھی ختم ہو گیا تمہارا, ٹائمنگ ختم ہو گیا, ہم کیا کریں گے.
حقوق انسانی کے لیے کام کرنے والے سرکردہ وکیل اور کارکن امن ودود کہتے ہیں کہ اتنی بڑی تعداد میں لوگوں کو شہریت سے باہر کرنے سے ایک زبردست انسانی بحران پیدا ہونے کا اندیشہ ہے.
آنریبل سپریم کورٹ کو, بھارت سرکار کو یہ دیکھنا ابھی ضروری ہے
कि इस ये जो जितने भी लोग हैं ये इनको कहीं तरह से हैरेसमेंट ना हो और ये जो एक ह्यूमैनिटेरियन क्राइसिस बनते जा रहे हैं इसको किसी भी तरीके बंद किया जाए और लोगों के ऊपर कोई हैरेसमेंट ना हो।
वहीं दूसरी जानिब आसाम में गैरकानूनी बांग्लादेशी तारकीन वतन के खिलाफ तहरीक चलाने वाली तंजीमें और अफराद NRC पर तनकीद कर रही हैं कि वो सिर्फ 19 लाख लोगों की ही शनाख्त कर पाई। सरकर्दा कारकुन अभिजीत शर्मा कह रहे थे कि NRC ने झूठा सॉफ्टवेयर इस्तेमाल किया, झूठा तजिया किया और झूठी फहरिस्त बनाई। जिन लोगों के नाम शहरियत की फहरिस्त में आए हैं उन्होंने इत्मीनान की सांस ली है, लेकिन 19 लाख लोगों को शहरियत से बाहर करने से यहाँ मुतासरीन में खौफ और घबराहट का माहौल है। शकील अख्तर, BBC न्यूज़, गुवाहाटी।
शाम में 4 माह की हलाकत खेज झड़पों और बमबारी के बाद रूस की हिमायत याफ्ता शामी फौज ने जंगबंदी के मुआहदे पर रजामंदी जाहिर की है, जिसके बाद आज से बागियों के जेर कब्जा शाम के शुमाल मगरबी सूबे इदलिब में फिजाई हमले रोक दिए गए हैं। BBC के नामा निगारों के मुरासलों का खुलासा सुनिए शमशाद अफरीदी से।
रूस ने जुमे को एक बयान में कहा कि एक तरफा जंगबंदी का मकसद इदलिब में सूरतेहाल को मुस्तहकम करना है। इस बयान में हुकूमत मुखालिफ जंगजुओं को भी मुसल्ला इश्तेआल अंगेजी तर्क करने और अमन अमल में शामिल होने पर जोर दिया गया है। शाम में रूस की हिमायत याफ्ता सरकारी फौज और बागियों के दरमियान झड़पों के 22 अप्रैल के महीने से लेकर अब तक 500 से ज्यादा शहरी हलाक हो चुके हैं और एक अंदाजे के मुताबिक बमबारी और पुरतशद्दुद वाकयात से बचने के लिए तकरीबन 4 लाख अफराद अपने घर छोड़ने पर मजबूर हुए। इनमें से ज्यादातर मुतासिरीन ने तुर्की की सरहद के करीब वाके शुमाली इलाके का रुख किया, जहाँ पर उन्होंने आर्जी पनागाहें बनाई। वलीद अलराय नामी शामी शहरी ने कुछ जमीन किराए पर ली और उस पर जंग से मुतासरा बेघर अफराद के लिए एक कैंप कायम किया है। वो कहते हैं,
सिर्फ गुज़िश्ता 3 दिनों के दौरान मेरे पास कैंप में कुल 74 खानदान आए हैं।
अहमद अलराया भी उन मुतासिरीन में से एक है जिनको बमबारी की वजह से अपने खानदान के साथ इस आर्जी कैंप में पनाह लेनी पड़ी।
शाम के हालात पर दीगर ममालिक क्यों खामोश हैं? वो शामी शहरियों की हलाकतों पर क्यों कुछ नहीं बोलते? मुझे नहीं मालूम कि शाम में क्या होगा, हम बस खुदा से मदद मांगते हैं।
शाम में हालात मजीद बिगड़ रहे हैं और इमदाद की फराहमी बहुत कम है। अक्वामे मुत्तहिदा का कहना है कि अगर ये जंग इसी तरह जारी रही तो शाम में तारीख का बदतरीन इंसानी बहरान पैदा हो सकता है।
शाम के हवाले से BBC के नामा निगारों के मुरासलों का खुलासा आपने शमशाद आफरीदी से सुना। और अब वक्त हुआ है हफ्तावार फीचर शोबिज राउंडअप का।
BBC शोबिज राउंडअप। शोबिज राउंडअप।
कौन जाने किसने किस पर वार किया और इस वार में कौन कौन जख्मी हुआ। हम बात कर रहे हैं संजय लीला भंसाली और सलमान खान की फिल्म इंशाल्लाह की, जो शुरू होने से पहले ही खत्म हो गई। जी हाँ, सलमान खान और फिर संजय लीला भंसाली ने ट्वीट करके ये ऐलान किया है कि फिलहाल ये फिल्म नहीं बनाई जा रही जो अगली ईद पर रिलीज होने वाली थी। आखिर हुआ क्या, बात कुछ समझ में नहीं आई।
सोचो, मैं दिल में आता हूँ, समझ में नहीं।
जी, ये वही डायलॉग है जिसे ट्वीट करके सलमान ने अगली ईद पर आने का ऐलान किया है। तो डेविल ने अपना काम शुरू कर दिया, यानी किक 2 की तैयारी शुरू हो चुकी है।
हैंगओवर तेरी यादों का, हैंगओवर तेरी बातों का।
मैं हूँ नुसरत जहां और आप सुन रहे हैं शोबिज राउंडअप।
अरे अभी तो पार्टी शुरू हो रही है।
आप जानते हैं कि सोनम कपूर खुद को किस किस के लिए लकी समझती हैं? नेहा धूपिया वर्किंग मदर्स के बारे में क्या कहती हैं? और नूरा फतेही किस तरह के किरदार करना चाहती हैं?
हाँ, मेरे जो डैड है ना, पिछले 1 साल से पटाखे बचा के रखे उन्होंने, पर फोड़ने का चांस ही नहीं मिल रहा।
फिल्म जोया फैक्टर एक ऐसी लड़की की कहानी है जो क्रिकेट टीम के लिए लकी कही जाती है। फिल्म में जोया का किरदार निभाया है सोनम कपूर ने। वो कहती है कि वो अपने पापा के लिए बहुत लकी रही हैं।
मेरा नाम जो है सोनम, उसका मतलब लकी है। एंड व्हेन आई वाज कंसीव्ड माय फादर्स एक्चुअली लाइफ चेंज्ड, राम लखन, तेजाब, एटसेट्रा एटसेट्रा। तो माय पेरेंट्स एक्चुअली थिंक आई एम वेरी वेरी लकी फॉर देम And a couple of astrologers have read my patri and they always say that I'm lucky for the man in my life. I said, what about the men being lucky for me?
सोनम जी कहती हैं कि उनके बारे में बताया गया है कि वो अपने जीवन साथी के लिए भी बहुत लकी रहेंगी। तो ये बताएं, आपके शोहर आनंद आहूजा भी क्या हिट फिल्में बनाने के बारे में सोच रहे हैं?
आनंद जो है वो एक बिजनेसमैन है। He is happy where he is selling sneakers and clothes.
ही अभी तक आइटम गर्ल के ट्रैक के साथ इंडस्ट्री में अपनी पहचान बनाने की जद्दोजहद कर रही हैं। उन्होंने कई खूबसूरत आइटम नंबर किए हैं। हाल ही में नूरा फतेही ने सलमान की फिल्म भारत में बाकायदा एक्टिंग भी की थी और आगे भी करना चाहती हैं। तो किस तरह के रोल्स करना चाहेंगे आप?
You know what, anything that has a good story, for me content is key. And anything where a character, I can play a character that could push me and push my skills forward, something that maybe you would not expect me to do.
Not expecting to be raped, Your Honours. According to Section 375 of the IPC, consent or permission, dono zaruri hain.
रेप जैसे संगीन जुर्म पर बनाई जाने वाली फिल्म सेक्शन 375 में अदाकारा ऋचा चड्ढा के सामने होंगे अक्षय खन्ना, जो काफी अरसे बाद बड़े पर्दे पर नजर आने वाले हैं।
फिंगरनेल्स स्क्रैपिंग्स आर कंसीडर्ड कंक्लूसिव एविडेंस, इसमें तो फिंगरनेल्स का सेक्शन खाली है।
अक्षय का कहना है कि इस फिल्म की कहानी ने उन्हें बहुत इम्प्रेस किया।
मैं एक्चुअली जुड़ा इस फिल्म के साथ क्योंकि मुझे अजय की जो राइटिंग थी, ऐसी राइटिंग थी जो मैंने कभी पहले नहीं देखा था। जिस मैच्योरिटी से, जिस डेप्थ में जाके अपना पूरा लाइफ का और सोल का एक्सपीरियंस इस्तेमाल करके अजय ने इस पिक्चर को लिखा है, और उससे मैं बहुत इंस्पायर हूँ।
मुझे जीना सिखा दो।
अदाकारा नेहा धूपिया अक्सर अपनी नन्नी मुन्नी बेटी महर की तस्वीर सोशल मीडिया पर पोस्ट करती हैं और माँ बनने के अपने तजुर्बात भी शेयर करती हैं। उनका कहना है कि अब इंडस्ट्री और दुनिया बदल रही है और शादी और बच्चे के बाद भी हीरोइंस को काम की कमी नहीं है।
बहुत ज्यादा, आई थिंक द टाइम हैज चेंज्ड, पीपल हैव बिकम सो एक्सेप्टिंग। एक वो जो होता था कि नहीं, एक बार माँ बन जाओ तो आपका करियर नहीं होगा, एंड यू नो दोस काइंड ऑफ थिंग्स, दे डोंट एग्जिस्ट एनीमोर।
BBC Showbiz Roundup. Showbiz Roundup.
Showbiz की दिलचस्प खबरें आपने नुसरत जहां से उनके मखसूस अंदाज में सुनी। BBC के प्रोग्राम सरबीन और नीम रोज में हम दुनिया भर से कश्मीरियों के पैगाम शामिल करते हैं। आप भी इंडिया के ज़ेर इंतज़ाम कश्मीर में अपने प्यारों को खैरियत का पैगाम देना चाहें या उनकी खैरियत मालूम करना चाहें तो BBC के लैंडलाइन नंबर के अलावा फेसबुक मैसेंजर पर हमें पैगाम दे सकते हैं। सरबीन यहाँ इख्तिताम को पहुँचा। आज प्रोग्राम के एडिटर थे उबैद मलिक, प्रोड्यूसर शमशाद आफरीदी और स्टूडियो मैनेजर आमिर सिद्दीक। नाज़िश ज़फ़र और सरबीन की पूरी टीम को इजाज़त। जाते जाते खबरों का खुलासा नाज़िया गुलजार से।
पाकिस्तान के वज़ीर ख़ारिजा शाह महमूद कुरैशी ने इंडिया को मुज़ाकरात की मशरूत पेशकश करते हुए कहा है कि अगर इंडिया के ज़ेरे इंतज़ाम कश्मीर से कर्फ्यू फौरी हटाया जाए तो मुज़ाकरात हो सकते हैं। पाकिस्तान के सूबे खैबर पख्तूनख्वा के ज़िला सवात में रकासा सना को छुरियों के वार करके हलाक कर दिया गया है। पुलिस के मुताबिक मकतूला का भाई मुबैना तौर पर इस कत्ल में मुलव्वस है, ताहम इस बारे में मज़ीद तहकीकात की जा रही हैं। इंडिया की रियासत महाराष्ट्र में एक केमिकल फैक्ट्री में धमाके से लगभग 13 अफराद हलाक हो गए हैं जबकि दर्जनों जख्मी हैं। हांगकांग में जमहूरियत पसंद मुजाहिरीन को मुंतशिर करने के लिए पुलिस ने आंसू गैस का इस्तेमाल किया है। मुजाहिरीन ने पुलिस की जानिब से लगाई गई रुकावटों को तोड़ दिया और लेजिस्लेटिव काउंसिल की इमारत पर भी हमला किया है। सूडान के साबिक सदर उमर अल बशीर पर बाज़ाबता तौर पर सरकारी खजाने में माली बदउनवानी का इल्ज़ाम आयद कर दिया गया है। ये BBC उर्दू सर्विस है।